ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहू व नस्तईनुहू व नस्तगफिरुहू व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فنبي سيدنا الخدري رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة ومن الناس بوايقه دخل الجنة فقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير فقال سيكون في قرون بعدي। ये तिर्मिज़ी शरीफ की एक रिवायत है जिसके रावी मशहूर सहाबी हजरत अबू सईद खुदरी रज़ी अल्लाह ताला अन्हो है। फरमाते हैं कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि जो आदमी हलाल ग़िज़ा खावे और सुन्नत के मुताबिक अमल करे और लोग उसकी इज़ाओं से मामून और महफूज रहें तो वो जन्नती है। उस पर एक आदमी ने अर्ज किया कि अल्लाह के रसूल, ऐसे लोग तो आजकल बहुत हैं। जाहिर है नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के ज़माने में और सहाबा के तबके में ऐसे लोग ज्यादा नहीं होंगे तो कहाँ होंगे। तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया सयकूनु फी कुरूनी बादी, बाद के जमानों में भी ऐसे लोग होंगे। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने अपने इस इरशाद में तीन बातें इरशाद फरमाई कि जो आदमी उसका एहतमाम करेगा वो जन्नती है। एक तो हलाल गिज़ा, दूसरा सुन्नत का इत्तिबा और पैरवी, और तीसरा लोगों को अपनी इज़ाओं से मामून और महफूज रखना। पहली चीज हलाल गिज़ा का एहतमाम, इसकी शरीयत में बड़ी अहमियत है। बल्कि कोई भी मुआशरा जिन अखलाकी बुनियादों के ऊपर قائم ہوتا ہے اور معاشرے میں صلاح و فلاح جو قائم ہوتا ہے پھیلتا ہے اس کی جو بنیادیں ہیں ان میں ایک چیز حلال رزق بھی ہے. حرام رزق کے نتیجے میں معاشرہ بد اخلاقی کا شکار ہوتا ہے اور بے شمار خرابیوں میں مبتلا ہو جاتا ہے. آج کل ہمارے معاشرے میں جو خرابیاں عام ہوتی جا رہی ہیں ان کی بنیادی وجوہات میں سے ایک وجہ حرام غذا بھی ہے, حرام روزی. حلال روزی کا اہتمام شریعت کی نگاہ میں بہت زیادہ ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے, طلب الحلال فریضۃ بعد الفریضہ. اسلام کے بنیادی فرائض جو پانچ ہیں ان کے بعد سب سے اہم فریضہ جو ہے وہ حلال روزی کا حاصل کرنا. حلال روزی بڑی اہمیت رکھتی ہے. نبی کریم صلی اللہ تعالی علیہ وسلم نے اس کی طرف خصوصیت کے ساتھ متوجہ فرمایا. مسلم شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, ان اللہ طیب لا یقبل الا طیبا. اللہ کی ذات پاک ہے اور وہ پاک مال کو ہی قبول کرتا ہے. یعنی اللہ کے راستے میں جب خرچ کیا جائے تو وہ بھی حلال ہی ہونا چاہیے. حرام اگر خرچ کیا جاتا ہے تو اللہ تعالیٰ اس کو قبول نہیں کرتے, اللہ کی بارگاہ میں اس کو رد کر دیا جاتا ہے. ترمذی شریف کی سب سے پہلی روایت, لا تقبل صلاۃ بغیر طہور ولا صدقۃ من غلول, کہ بغیر پاکی کے نماز قبول نہیں ہوتی, اور حرام مال کے ذریعے سے جو صدقہ کیا جاتا ہے وہ اللہ کی بارگاہ میں قبول نہیں ہوتا. کوئی آدمی یہ چاہے میں جو کچھ خرچ کروں اللہ کے لیے اللہ کے یہاں وہ قبول ہو جائے, تو اس کے لیے پہلی شرط یہ ہے کہ وہ حلال طریقے سے حاصل کیا ہوا ہو, اور ہر موقع پر اس کا اہتمام ضروری ہے. ہمارے یہاں مساجد کی تعمیر ہوتی ہے, مسجد کی تعمیر کے اندر بھی حلال ہی ہونا چاہیے, ایک پائی بھی حرام کی نہ ہو. آج کل اس کی طرف اہتمام نہیں ہوتا ہے. لوگ جب مسجد کے لیے چندہ کرنے کے لیے نکلتے ہیں تو بھائی بس ان کے پیش نظر مقدار ہوتی ہے, مقدار کہ ہمارا اتنا بجٹ ہے, اتنا ہو جانا چاہیے, چاہے جس طرح بھی ہو جائے. حالانکہ یہ ایک ایسا نقطہ ہے کہ حلال ہی ہونا چاہیے اللہ کے گھر کو بنانے میں بھی, جس کو مکہ کے مشرکین بھی سمجھتے تھے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے دور شباب میں آپ صلی اللہ تعالیٰ علیہ وسلم کی عمر شریف 25 سال کی تھی, اس وقت کعبۃ اللہ کی عمارت بوسیدہ ہو گئی اور اس کو اثر نو بنانے کی ضرورت پیش آئی, تو قریش نے اس کے بنانے کے لیے مال حاصل کرنے کے لیے ایک جنرل میٹنگ کی, سب جمع ہوئی کہا بھائی, اور اس میں یہ تجوید پاس ہوئی کہ بھائی دیکھو ہماری کمائی کے اندر تو حرام بھی آ جاتا ہے, ہم لوگ لوٹ مار بھی کر لیتے ہیں, چھین بھی لیتے ہیں, لیکن یہ اللہ کے گھر کو بنانا ہے, اس کی تعمیر میں حرام کا ایک پیسہ بھی ہونا نہیں چاہیے. اس لیے جس کے پاس جتنا حلال مال ہو وہ کعبۃ اللہ کی تعمیر کے لیے پیش کرے. چنانچہ یہ بات طے ہوئی और जिनके पास जितना हलाल था वो सब ला करके जब पेश किया और उसको जमा किया गया तो वो इतना नहीं था जिससे काबतुल्लाह की इमारत उसी बुनियादों पर जो हजरत इब्राहिम अला नबियना वाली सलातु वस्सलाम ने बनाई थी बन सके। वो हजरत इब्राहिम अला नबियना वाली सलातु वस्सलाम की बुनियादों वाली इमारत बड़ी थी और इनका पैसा इतना नहीं था इतनी बड़ी इमारत बनाई जा सके, तो उन्होंने उसमें से कम कर दिया। छह हाथ यानी 9 फीट जितना हिस्सा उन्होंने कम कर दिया मिजाबे रहमत की तरफ से। ये जो हतीम का हिस्सा है, जो लोग हज में जाते हैं देखते हैं काबतुल्लाह के बाहर एक निश्व दायरे की शक्ल में छोटी सी दीवार, ये इस बात की अलामत है कि उसके अंदर का हिस्सा काबतुल्लाह पूरा नहीं है, वो दीवार जरा आगे हट करके बनाई गई है, कुछ ज्यादा हिस्सा उसमें है। लेकिन काबतुल्लाह का हिस्सा जो है वो 9 फीट है और उस 9 फीट का हिस्सा काबतुल्लाह का था कुरैश ने उतना कम कर दिया, इसलिए कि उनके पास जो सरमाया जमा हुआ था उसके जरिए से उतनी ही इमारत बना सकते थे। गोया उन्होंने हजरत इब्राहिम अला नबियना वाली सलात व सलाम की बुनियादों में से कमी करना गवारा किया, लेकिन उसकी तामीर में हराम रकम को शामिल करना गवारा नहीं किया। आज मुसलमान, आज का मुसलमान इन चीजों का लिहाज नहीं करता, हालांकि ये बहुत अहमियत की चीज है। एक जगह मस्जिद तामीर हो रही थी और उस गांव के अंदर एक बड़े जिम्मेदार ने कहा कि मैं अपनी तरफ से पूरी मस्जिद बनवाऊंगा, किसी का चंदा नहीं होना चाहिए। मस्जिद की तामीर का सिलसिला जारी था, स्लेब पड़ा और वो स्लेब खत्म गिर गया। उसी जमाने में हमारे हजरत मुफ्ती महमूद हसन साहब नवर अल्लाह मरकज़ का दौरा था लाबेल का, आप तो दुआ के लिए कहा गया, ले गए वहां दुआ कराने के लिए। हजरत ने चुपके से कहा भाई हलाल माल लगाओ इसके अंदर, चुपके से जो जिम्मेदार थे उनको कहा। तो बहरहाल इन्नल्लाह तय्यिबुन ला यक़बलु इल्ला तय्यिबा, अल्लाह की ज़ात पाक है और वो पाक माल को ही कबूल करता है। आगे फिर हुजूर फरमाते हैं वअमरल्लाहु मुमिनीना बिमा अमरा बिही मुरसली, अल्लाह तबारक व तआला ने ईमान वालों को उसी चीज का हुक्म दिया जिसका रसूलों को हुक्म दिया। भाई रसूलों को किसका हुक्म दिया? जिसका ईमान वालों को हुक्म दिया गया। उसकी दलील में खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम कुरान पाक की दो आयतें पेश करते हैं, वो हदीस ही का हिस्सा है। قال تعالى يا ايها الرسل كلوا من الطيبات واعملوا صالحا وقال تعالى يا ايها الذين امنوا كلوا من طيبات ما رزقناكم, ये दोनों आयतें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने उस इरशाद की दलील में कि अल्लाह ने ईमान वालों को भी उसी चीज का हुक्म दिया जिसका रसूलों को हुक्म दिया था। भाई रसूलों को काय का हुक्म दिया गया? कुरान की आयत पेश की या अय्युह रसूलो कुलु मिनत तय्यबात वामलु सालिहा, ए रसूलो हलाल गिज़ा खाओ और नेक अमल करो। देखो अजीब तरतीब अल्लाह तबारक व तआला ने, हलाल गिज़ा खाओ और नेक अमल करो। मुफस्सिरीन लिखते हैं कि हलाल गिज़ा की खुसूसियत है कि उसके नतीजे में आदमी आमाले सालेहा अंजाम देता है कुदरती तौर पर खुद ब खुद। हजरत सालिम ने अब्दुल्ला तस्तरी रहमतुल्लाह अलैह, बहुत बड़े बुजुर्ग गुजरे हैं, ان کا جملہ امام غزالی رحمت اللہ علیہ نے احیاء العلوم کے اندر نقل کیا ہے کہ من اکل الحرام اسد جوارہ شاء ام ابا علم ام لم یعلم ومن کان اکلہ حلالا اطاعتہ جوارہ وبفق للخیرات. کہ جس نے جس کی غذا حرام ہوگی اس کے اعضاء اللہ تعالیٰ کی نافرمانی کریں گے, وہ آدمی چاہے یا نہ چاہے, اس کو معلوم ہو یا نہ ہو. یعنی لائمی نے بھی اگر حرام غذا پیٹ میں چلی گئی تو اس کا قدرتی نتیجہ یہ ہوگا کہ وہ آدمی گناہ کا شکار ہوگا. جیسے بھائی کوئی آدمی زہریلی غذا کھا لے تو ویسے کوئی آدمی جان بوجھ کر زہر کھائے تو گنہگار بھی ہوگا اور مرے گا بھی. اور اگر کسی نے کھلا دیا اس بیچارے کو معلوم نہیں مجھے جو غذا کھلائی گئی اس میں زہر بھی ہے تو گنہگار تو نہیں ہوگا, لیکن بھول سے کھانے کے باوجود اندر جب زہر جائے گا تو وہ اپنا اثر کرے گا. ایسا نہیں ہے کہ بھائی بیچارے نے بھول سے کھایا ہے تو اس کو کوئی نقصان نہیں ہونا چاہیے, نہیں, بھول سے کھاوے یا جان بوجھ کر کے کھاوے ہر حال میں زہر اپنا اثر ظاہر کرے گا. اسی طریقے سے حلال حرام غذا پیٹ میں گئی اور بھول سے گئی یا قصدن گئی ہر حالت میں اس کا اثر ظاہر ہوگا, اور حلال غذا پیٹ میں گئی تو اس کا اثر بھی اللہ کی اطاعت اور فرما برداری کی شکل میں ظاہر ہوگا. ہمارے اکابر میں ایک گزرے ہیں حضرت مفتی مظفر حسین صاحب کاندھلوی رحمت اللہ علیہ, یہ حضرت شاہ محمد اصحاب صاحب کے شاگرد تھے اور حضرت شاہ عبد العزیز صاحب رحمت اللہ علیہ کی بھی صحبت پائی ہے, بڑے بزرگ آدمی صاحب تقوی, ان کے تقوی کے واقعات مشہور ہیں. حضرت شیخ رحمت اللہ علیہ نے حبیتی میں بھی کچھ واقعات کا تذکرہ کیا ہے اور ارواح ثلاثہ میں بھی ہے. پڑھنے کے زمانے میں وہ صرف روٹی کھاتے تھے, سالن نہیں استعمال کرتے تھے. پوچھا کسی نے تو کہنے لگے کہ دلی کے سالنوں میں امچور پڑتا ہے. امچور یعنی وہ کچا آم جو ہوتا ہے اس کو کاٹ کر سکھا لیتے ہیں اور وہ سالن میں ڈالنے میں استعمال کرتے ہیں, بہت سی جگہ اس کا رواج ہوتا ہے. اس زمانے میں دلی میں اس کا رواج تھا. تو کہا دلی کے تمام سالنوں میں امچور پڑتا ہے اور دلی اور اس کے اطراف میں آم کے باغات کی بے شریعت کے مطابق نہیں ہوتی, اس لیے وہ سالن بھی نہیں استعمال کرتے. اتنا اہتمام, اتنا بچاؤ. جیسے امام ابو حنیفہ رحمۃ اللہ علیہ کے حالات میں لکھا ہے, ایک مرتبہ کوفہ کے جنگلوں میں لوٹ یعنی لوٹیروں نے ڈاکوؤں نے قافلے کو لوٹ لیا. بعد میں یہ پتا چلا کہ اس لوٹ کی جو بکریاں تھیں وہ کوفہ کے بازار میں بکی ہیں, فروخت ہوئی. امام ابو حنیفہ رحمۃ اللہ علیہ کو پتا چلا تو آپ نے تحقیق کی کہ بکری کی عمر کتنی ہوتی ہے. بتایا گیا 7 سال. کوفہ میں رہتے ہوئے 7 سال تک آپ نے بکری کا گوشت نہیں کھایا. ہو سکتا ہے کہ وہ لوٹ والی بکری اندر آ جائے, اس کا گوشت آ جائے. اتنی احتیاط, اتنا اپنے آپ کو بچانا. تو میں مفتی مظفر حسین صاحب کاندھلوی رحمتہ اللہ علیہ کا کو بیان کر رہا تھا کہ وہ پڑھنے کے زمانے میں, تعلیم علمی کے زمانے میں صرف روٹی پر اکتفا کرتے تھے. ان کے متعلق لکھا ہے کتابوں میں کہ جب کبھی دلی سے کاندھلا جانا ہوتا تھا تو اس زمانے میں سواریوں میں بہلیاں چلتی تھی, ویل جس کو بولتے تھے گجراتی میں, تو بہلی والے سے جب جاتے تھے تو بہنی والے سے معاملہ کر لیتے, میں ہوں وہ میرا یہ سامان, سامان کی گٹھڑی بھی اس کو بتا دی, ہو گیا معاملہ. اب عین روانگی کے وقت اگر کوئی آدمی آتا جس کو پتا چلتا کہ حضرت کاندھلہ جا رہے ہیں, تو اس زمانے میں تو ڈاک کا نظام تھا نہیں, تو کوئی خط لے کر کے آتا, حضرت یہ میرا خط فلاں جگہ پہنچا دیجئے کاندھلہ میں, تو حضرت جواب میں فرماتے دیکھو میں نے اس گاڑی والے کو اپنا سامان بتلا دیا ہے, اس میں تیرا یہ خط نہیں, تو اس کو پوچھ لے, یہ اجازت دے تو لے جاؤں گا ورنہ نہیں لے جاؤں گا. حالانکہ ویسے مفتیوں کے یہاں پوچھا جائے تو وہ منع نہیں کریں گے عرف و بر بدار ہونے کی وجہ سے, لیکن وہاں تقوی کا یہ عالم تھا, اور ان کا معدہ حرام غذا قبول نہیں کرتا تھا. حضرت شیخ رحمۃ اللہ علیہ نے عابدی میں لکھا ہے کہ خاندان کے لوگ ان کی دعوت کرتے ہوئے ڈرتے تھے کہ کہیں رسوائی نہ ہو جائے. ان کی عادت تھی سفر کرتے رہتے تھے. حضرت مولانا محمد اسماعیل صاحب, جو حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے والد بزرگوار, وہ حضرت مفتی مظفر صاحب ہی کی نواسی ان کے نکاح میں تھی. حضرت مولانا یحییٰ مولانا الیاس صاحب رحمہ اللہ کی والدہ جو ہیں, انہی حضرت مفتی مظفر حسین صاحب کی نواسی ہوتی ہیں. تو مولانا اسماعیل صاحب انہی کے خلیفہ تھے, مولانا مفتی مظفر حسین صاحب کے, اور مفتی مظفر حسین صاحب کی عادت تھی کہ سفر کرتے رہتے تھے مختلف دیہاتوں میں, اور جو مسجد غیر آباد ہوتی ویران, تو جا کر اس کی صفائی کرتے, اس میں نماز پڑھتے, اور آس پاس کے لوگوں کو جا کر کے تلقین کرتے بھائی مسجد کو آباد کرو, نماز پڑھو. وہاں ایک مرتبہ اپنی عادت کے مطابق ایک بستی کے اندر پہنچے, مغرب کے وقت, مغرب کی نماز کے بعد بیٹھے ہوئے ہیں, وہاں کوئی نہیں تھا, خود ہی جا کر کے انہوں نے جایا نے تو مسجد کی صفائی کی, نماز پڑھی. اتنے میں نماز کے بعد, وہ تو پڑھ چکے تھے اپنی نماز, ایک آدمی آیا دیہات کا رہنے والا, اور آ کر کے اس نے کنویں میں ڈول ڈال کر کے پانی نکالا, وضو کیا, نماز پڑھی. نماز پڑھ کے جب واپس جانے لگا تو دیکھا کوئی مسافر ہے. اس زمانے میں مسلمانوں کی آبادیوں میں مسافر مسجدوں ہی میں آ کر کے ٹھہرتے تھے, اور بستی کے لوگ ان مسافر کی میزبانی کو اپنا فریضہ سمجھتے تھے. اس نے دیکھا کہ وہ مسافر ہے, گھر جا کر کے تین روٹیاں لا کر کے اس نے پیش کی, حضرت کھا لی. عادت نہیں تھی ایک دن سے زیادہ ٹھہرنے کی, لیکن ٹھہر گئے. دوسرے دن دن بھر وہ آدمی نظر ہی نہیں آیا. شام کو پھر مغرب کی نماز ہو چکنے کے بعد کل کے مطابق آیا, آ کر کے پانی نکال کر کے وضو کیا, نماز پڑھی. نماز پڑھ کے جب جانے لگا تو دیکھا وہی کل والا مسافر آج پھر آیا, پھر ہے. پھر گھر سے دو روٹیاں لا کر کے ان کی خدمت میں پیش کی. پھر حضرت ٹھہر گئے خلاف معمول. تیسرے دن پھر دن بھر کوئی نظر نہیں آیا, شام کو پھر وہی آدمی اسی طرح, اور ان کو دیکھا تو گھر جا کر کے ایک روٹی لا کر کے پیش کی, اور آ کے ہاتھ جوڑ کر گھر کے کہتا ہے کہ ارے بھائی مسافر, اللہ کے واسطے اب تو چلا جائے یہاں سے. وہ پہچانتا نہیں تھا یہ حضرت کون. تو حضرت نے پوچھا سچ سچ بتا معاملہ کیا ہے. تو اس نے کہا میں مزدور آدمی ہوں اور دن بھر مزدوری کرتا ہوں, مزدوری کے نتیجے میں اتنا مل جاتا ہے جس سے جو ہے تین روٹیاں بنتی ہیں, میرے گھر میں تین افراد ہیں, میں ہوں, میری بیوی ہے, اور ہمارا ایک بچہ ہے, ایک ایک روٹی تقسیم کر لیتے ہیں اور اسی پر گزارا کرتے ہیں. پہلے دن جب میں نے دیکھا کہ کوئی مسافر ہے, مہمان ہے, وہ تینوں روٹیاں لا کر آپ کی خدمت میں پیش کر دی, اور ہم تینوں نے فاقہ کیا. بھی دیکھو اس کا دل گردہ ہے, آج ہم میں ایسا کوئی جو مسافر کے لیے گھر میں سب بھوکے رہے. خیر دوسرے دن دیکھا کہ ابھی بھی ہیں آپ, تو दूसरे दिन बच्चे में फाका करने की ताकत नहीं थी तो उनकी एक रोटी उसके हिस्से की दे दी। मैंने और बीवी ने फाका किया और दो रोटियां लेकर आपकी लाकर आपकी खिदमत में पेश की। आज तीसरा दिन है, बीवी में भी फाका करने की ताकत नहीं, इसलिए उसके हिस्से की रोटी उसको दे दी, मेरे अकेले के हिस्से की रोटी आपकी खिदमत। कल मेरे में भी ताकत नहीं रहेगी, इसलिए मैं कहता हूं मेहरबानी करके जाओ। हजरत ने कहा भाई देखो मेरी आदत तो नहीं है, कहीं क्याम नहीं करता एक दिन से ज्यादा, लेकिन पहले दिन तुमने जब तीन रोटियां ला करके दी और मैंने खाई तो अजीब अनवारात दिल में महसूस हुए। और रात को ख्वाब में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की जियारत हुई और ऐसी इबादत में लज्जत आई का मत पूछो। तो मैंने सोचा भाई ये खाना तो खाने जैसा है, इसलिए मैं उठ गया। देखो ये हलाल की कमाई थी उसका असर। तो वाकया ये है, हालांकि इन खाने वाले को पता नहीं था यहाँ ये हलाल की गिज़ा है, लेकिन उसके असरात महसूस किए। हराम का मामला उसके बरक्स है। हजरत मौलाना याकूब साहब नानोत्वी रहमतुल्लाह अलैह जो दारुल देवबंद के सबसे पहले सदर मुदरिस और हजरत हकीमुल उम्मत नवरल्लाहु मरकदहू के उस्ताद, हजरत हकीमुल उम्मत नवरल्लाहु मरकदहू अपने मलफूजात और मवाइज में मौका ब मौका इनका हवाला देते हैं, इनके वाकयात बयान करते हैं। वो खुद उनका किस्सा हजरत उनके मुताल्लिक है कि किसी ने उनको दावत दी कि चले गए और जब खाना शुरू किया पहला लुकमा हलक से नीचे उतरा तो फौरन एहसास हुआ कि कमाई मुश्तबे है। मुश्तबे का मतलब यह है कि वो खालिस हलाल भी नहीं, खालिस हराम भी नहीं, बल्कि उसमें शक शुबा मिलावट है कुछ हराम। हाथ रोक लिया, आगे नहीं खाया, लेकिन फरमाते उस एक लुकमे का जो हलक से नीचे उतर गया था यह असर हुआ कि दो महीने तक दिल के अंदर ऐसी जुल्मतें महसूस की और ऐसे वसाविस और ख्यालात आते रहे, ये गुना कर लू वो गुना कर लू। ये हकीकत तो यह है कि आदमी के सलाह और जो है नेकी का मदार कमाई के ऊपर है। इस कमाई को अगर हम ठीक कर लेंगे तो सारे मसाइल ठीक हो जाएंगे। हजरत मौलाना बद्र आलम साहब रहमतुल्लाह अलैह हमारे अकाबिर में से हैं, सब जानते हैं। दावेल में 17 साल उन्होंने पढ़ाया है और वो उनके वालिद जो थे वो पुलिस इंस्पेक्टर थे और बचपन में इनको इनके वालिद ने स्कूल में पढ़ाई के लिए रखा। अब उसी जमाने में हजरत हकीमुल उम्मत रहमतुल्लाह अलैह का उस तरफ उस इलाके का दौरा हुआ, यानी ये बरेली और ये अलाहाबाद। तो अलाहाबाद में जुमा के अंदर हजरत हकीमुल उम्मत का बयान था तो हजरत मौलाना बद्र आलम साहब छोटे थे बच्चे, वो भी शरीक हुए, उन्होंने बयान सुना तो उनको शौक हुआ कि मैं दीनी तालीम हासिल करूं। वालिद साहब ने तो दुनियावी तालीम में रखा था, गड़ा करके वालिद साहब से कहा कल से मैं स्कूल नहीं जाऊंगा, अब मुझे पढ़ना है दीनी तालीम। वालिद साहब ने पहले तो मोहब्बत से समझाया, फिर भी मान के नहीं दिया, पिटाई की, तो कहा मार डालोगे तो अभी मैं नहीं जाने वाला हूँ स्कूल। तो आखिर उनके वालिद साहब के ताल्लुकात हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह से थे, उनसे उन्होंने कहा, हजरत मौलाना ने कहा कि भाई तुम अल्लाह का शुक्र अदा करो, तुम्हारा बेटा खुद ही अपने शौक से दीनी तालीम हासिल करना चाहता है, तुम उसको क्यों रोकते हो। बहरहाल हजरत के मशवरे पर फिर उनको वहीं सहारनपुर में रखा और वहीं से फरागत हुई। उसके बाद वो हजरत शाह साहब की खिदमत में गए हैं सहारनपुर। तारीख मज़ाहिर में वहाँ के फारिगीन के जो हालात हैं फजला के, उनमें हजरत मौलाना बद्र आलम साहब रहमतुल्लाह अलैह का भी तज़किरा है। तो उनके वालिद साहब का जब इंतकाल होने लगा तो उन्होंने कहा कि बच्चों, मैं तुम्हारे लिए पैसे छोड़कर नहीं जा रहा हूं, लेकिन मैंने अपनी पूरी जिंदगी में हलाल कमाई का एहतमाम किया है, तुम्हारे हलक से एक दाना भी हराम का मैंने उतरने नहीं दिया है। उनके वालिद का यह हाल था कि वो रोजाना का, यानी पुलिस इंस्पेक्टर, आजकल के जमाने के एतबार से तो वह ये महाल नामुमकिन मालूम होता है, उनका रोजाना का मामूल 90,000 इसमें जात का था, उनके वालिद का। बहरहाल कहने का हासिल यह है कि आदमी अगर एहतमाम करे कि हलाल रिजा, तो खुद ब खुद औलाद में नेकी आती है, ये कुदरत का निजाम है। तो इसी को मैंने हजरत सालिम बिन अब्दुल्लाह तस्तरी रहमतुल्लाह अलैह का मकूला नकल किया था कि जिसकी रिजा हराम होगी उसके आजा अल्लाह की नाफरमानी करेंगे, वो चाहे या ना चाहे, उसको मालूम हो या ना हो, और जिसकी गिजा हलाल होगी उसके आजा इताअत तो फरमा बरदारी करेंगे और उसको नेक आमाल की तौफीक होगी। इसीलिए हमारे असलाफ में हलाल गिजा का बड़ा एहतमाम, नबी करीम सलासन का भी इरशाद है, ला यदखुलुल जन्नता लहमुन नबता मिन अस-सौत कुल लहमिन नबता मिन अस-सौत कानती नार औला भी। जिस्म का जो हिस्सा, जो गोश्त हराम गिजा से तैयार हुआ, जन्नत में नहीं जाएगा, हुजूर फरमाते हैं। और हर वो गोश्त जो, यानी जिस्म का हिस्सा हराम गिजा से तैयार हुआ, जहन्नम की आग उसकी ज्यादा हकदार है। हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु का वाकया हिकायत सहाबा में हजरत शेख रहमतुल्लाह ने लिखा है कि आपका एक गुलाम जो था, जिसको उन्होंने खिराज पर उठा रखा था, यानी उस जमाने में हर एक के पास कई कई गुलाम होते थे, तो जो जाहिर गुलाम होते थे उनको आका अपनी खिदमत के बजाय, तुमको जो हुनर आता है उसको के जरिए से कमाओ और तुम्हारी कमाई में से इतना हमको दे दो, वो जो मकदार आका उस तय करता था खुद लेने के लिए, उसी को खिराज कहते हैं। एक मरतबा वो गुलाम जो है कुछ तैयार खाना लेकर के आया और हजरत के सामने रख दिया, बस हजरत ने फौरन एक लुकमा लेकर के खा लिया। गुलाम ने कहा, आका आप तो रोज जब मैं खाना लाता हूं पूछते हैं कहां से लाया, आज नहीं पूछा। कहा, बहुत फाका था कई वक्त का, उजलत में ले लिया, बता कहां से लाया। कहा, जमाना जाहिलियत में इस्लाम लाने से पहले मैंने कहानत की थी, उस जमाने में काहिनों का बड़ा रिवाज था, आगे तुम्हारा क्या होने वाला है, वो ज्योतिषी जो गुजराती में कहते हैं, वो बतलाते थे, लोग उनकी खिदमत में वह हदिया पेश करते थे, उसी को हुलवानुल काहिन कहा जाता था। तो कहा, जमाने जाहिलियत में मैंने कुछ लोगों की कहानत की थी और मैं कहानत करना जानता नहीं था, उनको खाली धोखा ही दिया था। तो ऐसे ही हुआ, करेला नीम चढ़ा जैसा मामला हो गया। वैसे तो कहानत खुद हराम जो है वो चीज है और उसके अंदर भी धोखा दिया। तो उस वक्त तो उनके पास मुझे देने के लिए कुछ था नहीं। आज वहां से मैं गुजरा, उनके यहाँ कोई तकरीब थी, खाना पका हुआ था, ये खाना उसी के मुआवजे में दिया। ये सुनकर हजरत अबू बकर रजी अल्लाह ताला अन्हु फरमाने लगे, तू तो मुझे हलाक करके रख देता। फौरन हलक में उंगली डाली ताकि वो लुकमा बाहर आए, एक लुकमा और वो भी कई वक्त के फाकों के बाद पेट में गया था, कैसे निकलता नहीं निकला। किसी ने मशवरा दिया कि आप पानी पियो और पानी पी करके फिर कह करो ताकि वो लुकमा निकल आए। चुनांचे एक बड़े बर्तन में पानी मंगवाया, पिया और फिर जो उंगली डालकर कह की, बड़ी मुश्किल से वो लुकमा बाहर आया। उस पर इस आदमी ने कहा उनसे, हजरत एक ही तो लुकमा था और उसके खातिर आपने इतनी मशक्कत उठाई, तो जो जवाब हजरत ने दिया ना वो मैं आपके सामने पेश करना चाहता हूं। حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے اس آدمی سے کہا یہ لقمہ اگر میری جان کے ساتھ نکلتا تو ابھی میں نکال کے رہتا، اس لیے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کی زبان مبارک سے سنا ہے کل لحم نبت من الصوت کانت النار اولا بھی، جسم کا وہ گوشت جو حرام غذا سے تیار ہوا ہے جہنم کی آگ اس کی زیادہ حقدار. میں نہیں چاہتا کہ میرے جسم کا کوئی حصہ حرام غذا سے تیار ہو. تو حرام سے بچنے کے معاملے میں اتنی زیادہ احتیاط کرتے تھے ہمارے جو ہے اسلاف اور اکابر، ہمیں بھی اس کا اہتمام ہونا چاہیے. آج کل عام طور پر یہ جو برائیاں زیادہ پھیلتی جا رہی ہیں اس کی جو مختلف وجوہات ہیں ان میں سے ایک بڑی وجہ جو ہے وہ کمائی کا مشتبہ ہونا بھی ہے، ضرورت ہے اس کی طرف توجہ کی جائے. ہمارے اکابر بڑی بڑی رقمیں خالی ذرا سے شبے میں ختم کر دیتے ہیں، چھوڑ دیتے ہیں، اور ہم جو ہیں بس کسی بھی طریقے سے مال آ جائے. بخاری شریف میں حضور کا ارشاد ہے یاتی علی الناس زمان لا یبالی المرء ما اخذ منه امن الحلال ام من الحرام، ایک زمانہ ایسا آنے والا ہے کہ آدمی اس بات کی پرواہ نہیں کرے گا یہ مال جو لے رہا ہوں حلال کا ہے یا حرام، مال چاہیے مال بس. آج ایک مزاج یہ بنتا جا رہا ہے، یہ ساری خرابیاں اسی کی ہیں. ضرورت ہے کہ اپنی کمائیوں کو حلال بنانے کا اہتمام کیا جائے. اللہ تعالی ہم سب کو اس کی توفیق و سعادت عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.